نحمده ونصلي على رسوله الكريم محمد اسلام تربیت کے سلسلے میں دین حق پر اپنے آپ کو زمانے کی تدبیر کے طور پر قرآن و سنت کے مطابق زندگی کے گزارنے میں اپنے اندر ان کو آمادہ کرنے کے لیے جو تعلیمات تدبیریں ہیں اپنے اکابر اور بزرگوں سے کتابوں میں مقبول ہیں، مجالس میں سنی ہوئی ہیں، ان میں سے ایک تعلیم و تدبیر مراقبات سے متعلق، اصل میں کسی کام کے انجام دینے کے لیے سرسری طور پر کسی بات کا جان لینا کافی نہیں ہوتا، بلکہ اس بات کا دل کی گہرائی میں کر جانا ضروری ہوتا ہے، اور ایسا بھی بہت ہوتا ہے کہ آدمی کسی چیز کو اچھی طریقے سے یاد بھی کر لیتا ہے، لیکن اس کے باوجود اس کے اندرون میں آمادگی نہیں پیدا ہوتی، جبکہ آدمی کا کسی کام کو کرنا اندرون کی آمادگی پر موقف ہے، دل میں رغبت پیدا ہو جائے، اندرون میں آمادگی آ جائے، اس کے بارے میں خاص تاثر پیدا ہو جائے، پھر کسی کام کو کرنا آدمی کے لیے آسان ہوتا ہے، تو اس اندرون میں تاثر کے پیدا کرنے، آمادگی کے پیدا کرنے، دل کے اندر رغبت اور توجہ کے قائم کرنے کے لیے جو تعلیمات دی گئی ہیں ان میں سے ایک مراقبہ ہے، ایک لفظ ہے مشاہدہ اور ایک لفظ ہے مراقبہ، ایک لفظ ہے مشارکہ، ایک لفظ ہے محاسبہ، یہ کچھ اصطلاحات کے طور پر ہمارے اکابر نے تعلیم میں آسانی کے لیے متعین کیے، جیسے حدیث احسان میں آپ دیکھتے کہ جب سوال کیا گیا کہ احسان کیا چیز ہے، نبی رحمت صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ان تعبد اللہ کانک تراہ، احسان یہ ہے کہ تم اللہ کی ایسی عبادت کرو گویا کہ تم اللہ کو دیکھ رہے ہو، یہ جو حالت ہے اس کو کہتے ہیں مشاہدہ، لیکن ظاہر ہے کہ یہ ذرا اونچی حالت اور بہت بعد میں کسی کو حاصل ہوتی، تو ایک اس سے کسی قدر کم حیثیت کے حامل حالت ہے، اور وہ یہ فَإِلَّمْ تَكُنْ تَرَاهُ فَإِنَّهُ يَرَاكَ، اگر تم اسے نہیں دیکھ پا رہے ہیں وہ تو تم کو دیکھ رہا ہے، یعنی اس کا مطلب یہ ہے کہ اب عبادت کم از کم ایسی کرو کہ تمہاری عبادت میں تمہارے اندر یہ شعور بیدار رہے کہ اللہ مجھ کو دیکھ رہے ہیں، اسی کو سمجھ لیجئے مراقبہ، پہلی جو حالت تھی وہ تھی مشاہدہ اور یہ جو حالت ہے اسے مراقبہ کہتے ہیں، جس چیز کی کمی اپنے اندر ہم محسوس کر رہے ہیں اس چیز کو اپنے اندرون میں تازہ اور مضبوط کرنے کے واسطے اسی قسم کا مراقبہ بھی کرایا جاتا ہے، کسی میں اللہ کی محبت میں کمی ہے مراقبہ محبت کرایا جاتا ہے، کسی کو آخرت کی فکر میں کمی ہے اس کو مراقبہ سفر آخرت کرایا جاتا ہے، کوئی موت کو بھولا ہوا ہے اسے مراقبہ موت کرایا جاتا ہے، ارے بھائی یہ موبائل برائے کرم بند رکھیں، اور کوئی ساتھی اگر ایسا ہو کہ اسے کوئی ایمرجنسی فون آنے کی توقع ہو، ایسی صورت میں اس شخص کو چاہیے کہ پورا بند کرنے کے بجائے اس کو سائلنٹ پر رکھے، بعض بعض ایسے حالات ہوتے ہیں کسی کے کوئی ضروری خبر آنے والی ہوتی ہے، تو ایسی صورت میں اس کے دل میں ایک قسم کی تشویش سے ہوتی ہے، تو ہو سکتا ہے کہ کوئی ضروری اطلاع آنے والی ہو، اگر ایسی کوئی حالت ہے تو اس کو ضمیر آواز کے رکھیں اور ایسی جگہ رکھ لیں کہ اگر آتا ہو تو اپنے کو نظر آ سکے. لائٹ کے پڑنے میں اتنا خلل نہیں ہوتا جتنا آواز کے آنے میں ہوتا ہے. اور باقی جن لوگوں کا ایسا کوئی ایمرجنسی والا حال نہ ہو ان کو تو بند ہی کر کے رکھ دینا چاہیے. واسطے کہ ہماری توجہ ادھر ادھر جانے کے واسطے تو پہلے ہی ادھر ادھر ہے, تو ایسی صورت میں ذرا سی بھی ایک لائٹ چمکی تو پھر اپن چمکے, توجہ پوری دوسری طرف ہو جاتی. ایک بات تو یہ ذہن میں رکھیں. دوسرے یہ کہ موبائل فونوں میں یہ جو بیل ہوتی ہے یہ بیل صرف آپ کو آگاہ کرنے کے لیے ہوتی ہے کہ آپ سے کوئی بات کرنا چاہتا ہے. تو ایسی صورت میں آگاہ کرنے کے لیے ایسا اس میں سیٹ اپ کیا جائے کہ اس میں بالکل معمولی سی ہلکی سی ایسی آواز ہو جو نفس کو مزیدار نہ لگتی ہو, ٹون جس کے اندر نہ ہو, جس کو سن کر آدمی جھومنا نہ شروع کرتا ہو. سادی قسم کی اس میں بیل ہونی چاہیے, جیسے ٹک ٹک کی آواز آ جائے, ایک مرتبہ بیپ کی آواز آ جائے, ایک مرتبہ ہلکی سی گھنٹی کی آواز آ جائے. پھر اس میں بھی ساؤنڈ کم زیادہ رکھنے کا سسٹم موجود ہوتا ہے, معیار ہوتا ہے نا آواز کا, ہلکا رکھ لیا جائے. کسی وجہ سے اگر بھول بھی جائیں کسی نماز میں اور وہ آنے لگے تو اس کی وجہ سے خلل نہ ہو زیادہ. اور جہاں تک یہ میوزک ہے, مخصوص قسم کے ٹون ہیں, فرمائش کر کے جو ڈلالے رہے, پیسے دے کے گناہ مولنا, یہ زمانے کے جی خلاف عقل کاموں میں سے جس کی لمبی چوڑی فہرست ایک کام یہ بھی ہے, پیسے دے کے گناہ خریدنا, 7 روپیے دینا یہ ٹون بھر لو, 5 روپیے دو وہ ٹون بھر لو, حساب کتاب بھی دینا ہے نا. برائے کرم اتنے ساتھیوں کے پاس فون ہے, اس میں اپنی بیل کو ایک دم سادی بنا دو. اس وقت میں نہیں, یہاں سے جانے کے بعد اب تو پورا بند کرو, یہاں سے جب جائیں تو سادی بنا لو. آپ یہاں رہیں, گھر میں رہیں, دوستوں میں رہیں, بازار میں رہیں, سادی قسم کی ٹون ہونی چاہیے, سادی قسم کی بیل ہونی چاہیے. موبائل کی بات آ ہی گئی ہے تو سمجھ لیجیے اس بات کو کہ یہ ایک کارآمد آلہ ہے, مفید چیز ہے, فائدہ اس سے اٹھایا جا سکتا ہے, لیکن کہیں ایسا نہ ہو کہ یہ چیز ہمارے لیے وبال بن جائے. اس کے استعمال میں اگر کوئی احتیاطی ہوگی, ہم اس سے گناہ سنیں, گانے سنیں گے, یہ ہم اس سے بے حیائی کے یہ جملے میسج میں حاصل کریں گے, اگر ہم اس میں تصاویر بھر لیں گے, اگر ہم اس میں گانے بھر لیں گے, اگر ہم اس کے ذریعے سے دوسروں کو ستائیں گے, اور اگر ہم اس کے ذریعے سے جھوٹ بولیں گے, دھوکہ دیں گے لوگوں, سامنے رہ کے بالکل قریب میں رہ کے نظر آ رہا, حالانکہ دور سے میں آپ سے ملنے کے واسطے آ رہا ہوں, نہیں نہیں میں یہاں نہیں ہوں, بہت دور ہوں شہر سے, جھوٹ بولنے میں اسے استعمال کر رہے ہیں, گالیاں دینے میں اسے استعمال کر رہے ہیں, دھوکہ دینے میں اس کو استعمال کر رہے ہیں, کسی کو ستانے میں اسے استعمال کر رہے ہیں, گانے کے سننے میں اسے استعمال کر رہے ہیں, فوٹوؤں کے کھینچنے میں اسے استعمال کر رہے ہیں, خراب قسم کے میسج بھیجنے میں اسے استعمال کر رہے ہیں, اوقات کو برباد کرنے کے سلسلے میں اسے استعمال کیا جا رہا ہے, پیسے اس میں علیحدہ ضائع ہو رہے ہیں, تو اس میں فائدہ کم نقصان زیادہ ہو گیا. ضرورت کے لیے استعمال کرنے کی گنجائش ہے, اجازت ہے, بقدر ضرورت کے استعمال کرنا چاہیے. پہنے ہیں تو وہ بھی ذہن میں رکھیں, ضرورت کے بقدر بات کیا کرو. پہنوں میں پہلے یہ تھا کہ اپنے اپنے گھروں میں رہتے تھے, کبھی اتفاق سے مل گئے تو لمبی بات کرنے کی عادت تھی. اب ٹریفک بہت زیادہ ہو گئی, فاصلے بہت زیادہ بڑھ گئے, لیکن وہ جو پرانی عادت تھی اس عادت کو قائم رکھنے کے واسطے یہ موبائل فونوں کے ذریعے سے بات چیت جو شروع ہوئی, تو ایک دوسرے کو جب ملا لیتے ہیں تو 15-15 منٹ, 20-20 منٹ, آدھا آدھا گھنٹہ, ایک ایک گھنٹہ فون پہ بات چیت چل, ضرورت کے بقدر بات کر لیا کرو. اور نئی نئی قسم کی اسکیمیں لے لے کے آ رہے ہیں, बस इतने पैसे डाल दिए तो रात तमाम बात कर सकते हैं इंटरनेट पे, बोले तो अब रात तमाम बातचीत करेंगे। अल्लाह के बंदो, जिंदगी के एक एक लम्हे का हिसाब देना है और माल के बारे में पूछा जाने वाला है कि ये कहां खर्च हुआ। हजारों रुपये महाना लोग खाली इसमें खर्च कर देते हैं, जरूरत में तो बिलाशुबा इस्तेमाल करो, फायदा उठाओ इस किस्म की चीजों से, लेकिन गुनाह करके अपने आखिरत तो बर्बाद ना करो। तो बतलाया जा रहा था, ये तो एक दरमियान में एक आवाज आ गई तो एक बात सुना दी गई, वरना हमारा आज की गुफ्तगू में ये मौजू नहीं था। हम सुना रहे थे बात मुराकबे से मुताल्लिक। अल्लाह रब्बुल आलमीन कुरान पाक में इरशाद फरमाते हैं, इन्नल्लाहा काना अला कुल्ली इन्नल्लाहा काना अलैकुम रकीबा, अल्लाह ताला तुम पर निगहबान है। और नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, एहसान ये है कि तुम अल्लाह की ऐसी इबादत करोगे या तुम उसे देख रहे हो, और अगर तुम उसे नहीं देखते हो तो वो तुम्हें देख रहा है। और मुस्लिम शरीफ में आया है, नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, अल्लाह का ध्यान रखो तुम अपने सामने उसे पाओगे। फज़िल्लाह तजिदहु तिजाहका, अल्लाह को याद रखो, अल्लाह को तुम अपने सामने पाओगे। इसे कहते हैं मुराकबा। फरमाते हैं हक ताला की जात सिफात या किसी मजमून का दिल से अक्सर हालात में या एक महदूद वक्त तक इस गरज से के उसके गलबे से उसके तकाजे पर अमल होने लगे, तदब्बुर ताम से मुतवज्जे होना और उसका तसव्वुर मुसलसल कायम रखना मुराकबा कहलाता है। अल्लाह की सिफात में से किसी सिफत की तरफ पूरी तरह मुतवज्जे होना और उस ख्याल को मुसलसल कायम रखना तवज्जो के जरिए से मुराकबा कहलाता है। किसी खास मजमून की तरफ, एक मजमून की तरफ पूरी तवज्जो से मायल होना और उसके ख्याल को मुसलसल कायम रखना, ये मुराकबा कहलाता है। इसके जरिए से उसके मुक्तजा पर, उसके तकाजे पर अमल आसान होता है और ये अमाल मकसूदा कल्ब में से है, यानी दिल से मुतल्लिका जो अमाल है उनमें से ये। इन मुराकबात से तसव्वुर नाकिस रासिख हो जाता है और इसी रसूख में मशाइख अवाम से मुमताज होते हैं। मुराकबे के मुतालिक दो चीजें और हैं, एक मुशारता जो मुराकबे से पहले, दूसरा मुहासबा जो मुराकबे के बाद। ध्यान दें, तवज्जो दें, करने के लिए है ये, सिर्फ सुनने के लिए नहीं है। इसे कहते हैं मुशारता। कहते हैं कि रोजाना सुबह को उठकर थोड़ी देर तन्हाई में बैठकर अपने नफ्स को खूब समझाना कि देखो फला फला काम करो, फला फला काम मत करो। सुबह में उठ के अच्छी तरीके से समझाना अपने आप को, थोड़ा टाइम फारिग करना है इस काम के वास्ते। क्या क्या करना है, क्या क्या नहीं करना है, उतना तो सबको मालूम ही है ना। निगाह की हिफाजत करो, समझाओ अच्छा, है ना। आंख अल्लाह की नेमत है, आंख अल्लाह की अमानत है, आंख अल्लाह का अतिया है, आंख मेरी अहम तरीन जरूरत है, उन्होंने मुझे ये नेमत अता फरमा कर किस कदर जबरदस्त एहसान फरमाया है। अगर आंख मुझे न होती तो मुझे कितनी दुश्वारियों का सामना करना पड़ता, कितनी तकालीफ मुझे झेलनी पड़ती, اب اس عظیم احسان کے کرنے والے کا منشا پورا کرنا یہ میرے ذمے ہے, ضروری ہے. اگر میں نے ایسا کیا تو مجھے یہ فائدہ ہوگا, وہ فائدہ ہوگا, اللہ راضی ہوں گے, دین پر عمل ہوگا, قرآن کے حکم کی تعمیل ہوگی, نبی علیہ الصلوۃ والسلام کی ہدایت کی تکمیل ہوگی, آخرت میں مجھے اس پر انعام ملے گا, بہت ساری خرابیوں سے برائیوں سے محفوظ رہوں گا, میرے دل کی حفاظت ہوگی, دل و دماغ میرا یکسو رہے گا, دل اور دماغ میں انتشار پیدا ہونے سے حفاظت ہوگی. یہ سارے اس کے جو فائدے ہیں ذرا اپنے آپ کو سمجھانا. اور اگر اس کے خلاف میں نے کیا تو اللہ کی نعمت کی ناقدری ہوگی, امانت میں خیانت ہوگی, آخرت میں باس پرس ہوگی, قرآن پاک کی خلاف ورزی ہوگی, نبی علیہ الصلوۃ والسلام کی ہدایات کے خلاف میں اس کا عمل ہوگا, اس کا برا اثر دل پر پڑے گا, دماغ اسی میں لگ جائے گا, اور اس طریقے سے فراغ گندگی پیدا ہوگی, ایک سوئی ختم ہو جائے گی. ذرا بیٹھ کے سمجھاؤ, مثال کے واسطے ایک بات سنائی گئی آپ, صبح میں بیٹھ کے کیا کیا کرنا اس کے بارے میں سمجھانا, کیا کیا نہیں کرنا اس کے بارے میں اپنے نفس کو فہمائش کرنا. مشارکہ یہ ہے کہ روزانہ صبح کو اٹھ کر تھوڑی دیر تنہائی میں بیٹھ کر اپنے نفس کو خوب سمجھایا کرو کہ دیکھو فلاں فلاں کام کرنا, فلاں فلاں کام مت کرنا. یہ عمل شروع کریں گے نا. اب فلاں فلاں بولے تو کیا, کاموں کی لمبی چوڑی فہرست ہے, کاموں کی احکام کی لمبی چوڑی فہرست ہے. تو ویسی صورت میں کون کون سے کام کا انتخاب کریں گے, بھی نماز بھی ہے, سچائی بھی ہے, امانت داری بھی ہے, خیر خواہی بھی ہے, امر بالمعروف بھی ہے, نہی عن المنکر بھی ہے, تلاوت بھی ہے, درود شریف بھی ہے, استغفار بھی ہے, دعا بھی ہے, بہت سارے کام ہیں, خدمت بھی ہے خلق کی, اطاعت بھی ہے ماں باپ کی, حسن سلوک بھی ہے گھر والوں کے ساتھ میں. کون کون سے احکام کے بارے میں فہمائش کرو گے, اور جن جن چیزوں سے بچنا ہے کون کون سی چیزوں کے بارے میں کرو گے, ظاہر ہے کہ اس کی فہرست بھی بہت لمبی چوڑی. تو ایسی صورت میں کیا کرے آپ, یہ دیکھو کہ میری دکھتی رگیں کون کون سی, یعنی اردو سمجھتے کہ نہیں سمجھتے, کون سے اسلام کے احکام ایسے ہیں جن میں مجھ سے کوتاہی ہوتی ہے, اور کون سے ممنوعات ایسے ہیں جس کے سلسلے میں میرے اندر روگ موجود ہے, غلبہ جس کا زیادہ ہے. مثال کے طور پر ایک بات ابھی آپ کو ہم نے سنائی, کسی میں بدنگاہی کا روگ بہت, کسی میں بد زبانی کا روگ بہت, کسی میں گالی گلوچ کی عادت بہت ہے, کسی میں دھوکہ دینے کا مزاج بہت ہے, کسی میں خفگی غصے کا مزاج بہت ہے, کسی میں اذیت پہنچانا تکلیف دینا, کسی کو تکلیف پہنچ گئی جی خوشی سے باہ باہ ہو جاتا, کسی میں یہ روگ ہے. دیکھو کہ کس میں کس قسم کا مرض ہے, جس قسم کی شریعت میں ممنوع چیزوں کا ارتکاب مجھ میں زیادہ ہے ان میں سے ایک دو کا انتخاب کر کے اس کی خوب پیمائش کرو کہ نہیں یہ بالکل نہیں کرنا ہے. اور شریعت مطہرہ میں جو احکام مطلوب ہیں کرنے کے ہیں ان میں سے کس سلسلے میں کوتاہی ہو جاتی ہے. مثال کے طور پر کسی سے کوتاہی ہوتی ہے جماعت سے نماز ادا کرنے میں, تو صبح میں اٹھ کے پیمائش کرو گے اہتمام کرنا ہے آج اس بات کا کہ مجھے پانچوں نمازیں جماعت کے ساتھ اہتمام سے ادا کرنے ہیں. اچھی طریقے سمجھا, اس کی فضیلت بتائی جائے دوسروں کو نہیں اپنے آپ. سمجھ میں آنے کے بعد ایک مثال دی گئی, بعض لوگوں کو بہت زیادہ غیر ضروری بات کرنے کی عادت ہوتی ہے, جب دیکھو ٹک ٹک کرتے رہے, سمجھا اس کو کہ بھائی کثرت کلام ٹھیک نہیں, تقلیل کلام مبادیات تعلیمات میں سے صوفیہ کی بزرگان دین کی, کلام کم سے کم کرو, ضرورت کے بقدر کرو. کبھی کبھی سفروں میں جاتے رہتے ہیں تو سیٹوں میں ادھر بیٹھے کچھ لوگ بات چیت کرتے رہتے, دو منٹ چار منٹ دیکھنے کے بعد ہمارے سر میں درد شروع ہو جاتا, क्या तुम्हें बातें कर ले रहे, जरूरत की बकदर बात तो दो मिनट की एक आध मिनट की होती, घंटों मुसलसल बात। और अगर पुराने दोस्ता मिल गए, बच्चों बच्चों को बच्चे, बच्चियों को बच्चियां, तो मैं तो सुना रथ जगह हो जाती, पूरी रात जाग। क्या बातचीत करते रहते पता नहीं, किसी को बात करने की आदत बहुत होती है। कोई पैमाइश करो कि मुझे गैर जरूरी बात नहीं करनी। आमतौर पर एक रोग है और वो है गफलत का, घंटों गुजर जाते हैं अल्लाह की तरफ ध्यान नहीं जाता, अल्लाह का जिक्र जबान पे नहीं आता, कलमा तैयबा जबान पे नहीं जारी होता, दुरूद शरीफ जबान पे नहीं जारी होता, सुभानअल्लाह अल्हम्दुलिल्लाह की कलिमात जबान पर नहीं आती। दसियों काम कर डालते हैं, किसी काम के वक्त में उस काम से मुतालिक दुआ जबान पर नहीं आती। तो गफलत की किसी में बीमारी है तो सुबह में उठ के थोड़ा सा तो देना कि मियां आज का दिन ऐसा गुजारो कि ज्यादा से ज्यादा तुम्हारा वक्त अल्लाह की याद में गुजर जाए। तो जौन सी बीमारी किसी में है या जौन से अमल में कोताही है, उनमें से किसी एक दो का इंतखाब करके सुबह में नफ्स को खूब पैमाइश करना कि ये काम करो ये काम मत करो। रोजाना सुबह को उठकर थोड़ी देर तन्हाई में बैठकर अपने नफ्स को खूब पैमाइश करो कि देखो फला काम करो फला काम मत करो। उसके बाद मुराकबा यानी निगहदाश्त उस मुआहदे की रखना, ख्याल रखना मैं आज यही करने के बारे में तय कर लिया हूँ, मुसलसल ख्याल रखना है उसी के मुताबिक चल रहा हूं या नहीं। जब दिन खत्म हो जाए तो फिर सोते वक्त मुहासबा करो, जिसको अपनी इस्लाह मकसूद है ना उसे ये सब कुछ करना पड़ेगा। अरे हम सुने थे भाई मजलिस मजलिस में लोग ज्यादा आ रहे थे, मजे की बातें सुनने को मिलते होंगे बोल के गए थे, वहां तो जो है सुबह से लेके शाम तक काम आज करो, बोले कुछ ना कुछ ये करो और वो करो। यहाँ तो आना वो जिसे कुछ करना है, सुनना सुनाना तो बहुत हो गया है ना, तकरीर जलसे केसिटा जी ऑडियो वीडियो पता नहीं क्या क्या बला बदतर बेहिसाब हो गए, किताबों से कुतुबखाने भर गए, घरों में वो भी एक शौक पैदा हो गया, दूर घर में जा रहा हूँ किताबों देख के जी खुश हो जा रहा है, इतने बहुत सारी किताबों जायजा लिए तो मालूम होगा साल भर में एक वक्त भी कोई उठा के नहीं देखता, किताबा भी बहुत जलसे तकरीना भी बहुत करना कराना कुछ भी नहीं हो रहा। यहाँ आने वाले साथी को तो ये तय करके आना है कि मुझे यहाँ जो कुछ सुनाया जा रहा है अपनी जरूरत समझ के अपने मौला को खुश करने, अपनी आकिबत को आखिरत को बनाने, अपने अंदरून की इस्लाह करने और अपनी जिंदगी में बंदगी लाने के लिए मुझे उस काम को अंजाम देने का एहतमाम करना है। जब दिन खत्म हो तो सोते वक्त फिर मुहासबा करे, यानी सुबह से शाम तक जो आमाल किए हैं उनको तफसीलन याद करे, सुबह में ये तय करा था, उन तय करदा चीजों में से कौन कौन सी चीज पे मुझसे अमल हुआ और उन तय करदा चीजों में से जिन जिन चीजों से बचने के बारे में मैंने सुबह में तय किया था किस हद तक मैं बचा, इसका मुहासबा करना। सुबह से शाम तक जो अमल किए हैं उनको तफसीलन याद करें, जो नेक काम किए हों या हुए हों उन पर अल्लाह का शुक्र बजा लाए, कहेंगे अल्लाह आपका शुक्र है आज की तमाम नमाजें मेरी मिसाल के तौर पर जमात के साथ में हो गई, ये अल्लाह आपकी तौफीक आपकी इनायत आपकी मेहरबानी ये आपका फजल हुआ कि आपने अपने एक फरीजे को सलीके के साथ अदा करने की मुझे तौफीक दी, ये अल्लाह ये जो कुछ हुआ वो आपकी तौफीक से हुआ आपके करम से हुआ, मौला मैं आपका शुक्र अदा करता हूँ कि आपने मेरे ऊपर ये मेहरबानी फरमाई, खूब शुक्र अदा करता हूँ, निगाह की हिफाजत हो गई दिन तमाम में हो गई, अल्लाह आपका शुक्र है आपका करम है आपका एहसान है आपका फजल है आपकी इनायत रही आपकी तौफीक मदद नुसरत शामिल हाल रही, नफ्स शैतान के मकर फरेब से मैं बचा और अपनी निगाह को आज मैं पेरा रवि का शिकार होने से आप ही की तौफीक की वजह से बचा सका, शुक्राना अदा करें। जो आमाल ने किए हों उन पर शुक्र बजा लाए, जो बुरे काम किए हों या नेक कामों में कुछ आमेजिश हो गई हो, नेक कामों में कुछ रहने की शामिल हो गई हो, काम करते करते पढ़ रहे थे 2 मिनट की नमाज, बाजू आके मौल साहब बैठ गए नमाज देखने के वास्ते, तो वो 2 मिनट की 4 मिनट में हो गई, 2 मिनट वाली 4 मिनट में हो गई, तो करे तो नेक काम मगर उसमें आमेजिश हो गई है ना। अकेले अपन पढ़ लेते तो 2 रकअत 2 मिनट में, मौल साहब देख रहे हैं बोल के जो ही मालूम हुआ तो वो 2 मिनट वाली नमाज कई मिनट में हुई है, 4 मिनट में। तो ये जो बाकी के जो 2 मिनट ज्यादा हुए ना इसमें हो गई आमेजिश, आमेजिश हुई, दूसरे को भी जरा कुछ करने दिखाने का ख्याल शामिल हाल हो गया है ना। इसलिए हदीस में आता है कि जिस बंदे को ये देखो कि वो 4 लोगों के दरमियान में अच्छी नमाज अदा करता है, इत्मीनान से अदा करता है, मस्जिद में 4 लोगों में जब नमाज अदा करता है तो इत्मीनान से तादील अरकान के साथ अदा करता है, और घर में जाता है तन्हाई में भी वैसी ही नमाज अदा करता है, तो अल्लाह ताला यूं फरमाते हैं ये मेरा सच्चा बंदा है। याद रहेगा ना जी, आमेजिश नहीं होना जो बुरे काम किए हो या जो नेक काम हुए हो लेकिन उसमें कोई आमेजिश हो गई हो, कोई चीज दूसरी शामिल हो गई हो, मिल गई हो, तो इस पर नफ्स को मलामत करे, जजर तौबीख करे, डराए धमकाए, और खाली जजर तौबीख काफी ना हो तो कुछ सजा भी तजवीज करके अमल दरामत करे, थोड़ी सजा भी तजवीज करे। ये तो बहुत बुरा हुआ कि ये काम तुमने क्यों किया, तो बड़ी गलती होगी, तो खिलाफ वर्जी होगी अल्लाह की भी, अल्लाह के रसूल की भी, कुरान की मुखालफत होगी, हदीस की मुखालफत होगी, ये अमल तो तुम्हारे लिए आखिरत में नुकसान का सबब बन जाएगा, मुआवजे का बाइस होगा। इस पर तो ये वही दे आई है, नफ्स को डराया जाए, और अगर खाली डराने से काम नहीं चल रहा थोड़ी सजा भी तजवीज कर ली जाए। वही मिसाल के तौर पर तय कर लिए थे कि सुबह से शाम तक बदनिगाही नहीं करेंगे, मगर हो गई 1-2 दफा, या तय करे थे कि साहब 5 नमाजें एहतमाम के साथ बाजमात अदा करेंगे, लेकिन कोई नमाज छूट गई या जमात छूट गई, तो ऐसी सूरत में कोई सजा तजवीज कर लेना। क्या रात में जब मुहासबा कर रहे हो तो ये सजा तजवीज करना कि आज तुम फलानी जमात छोड़ दी, या तुमसे फलाने वक्त में ये गलत काम हो गया कि बदनिगाही हो गई, अब सजा देना जरूरी है। तो बोले अब उसकी सजा में लिवजिल्ला, नफ्स पर बोझ डालने के लिए उलमा ने मशायख ने लिखा है कि अगर किसी का नफ्स काबू में नहीं आ रहा तो ऐसी सूरत में उसे चाहिए कि नेक अमाल का बोझ उसके ऊपर डाले। बोले अच्छा आज तुम 2 मरतबा बदनिगाही करे, ठीक है खड़े हो जाइए, 8 रकअत नमाज नफिल अदा की, और आज तो 8 अदा करवा रहा हूँ, लेकिन अगर कल फिर ऐसा हुआ तो 8 के 16 हो सकते हैं, जरा ये भी समझा। यानी अगर कोई इस्लाह करना चाहता है अपने, और ये चाहता है कि मेरा अंदरून अल्लाह और अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम के पसंद के मुताबिक हो जाए, और मेरी जिंदगी बंदगी में तब्दील हो, और मेरी जिंदगी की खराबियां अच्छाइयों में तब्दील हो जाए, और मैं बुराइयों से बच जाऊं, तो उसे तो ऐसा करना ही पड़े। अगर जजर तौबीख से काम न चलता हो या काफी ना हो रहा हो तो कुछ सजा भी तजवीज करके अमल दरामद करे। अल्लाह ताला ने फरमाया वल तंजुर नफ्सन मा कद्दमत लिगद, चाहिए कि देखभाल ले हर शख्स कि कल कयामत के लिए क्या चीज उसने आगे भेजी। तो ये मुराकबे की माहियत और हकीकत आपके सामने रखेगी। एक है सुबह में दिन तमाम कैसा गुजारेंगे उसको तय करना, दूसरे है दिन तमाम उस तय करदा चीज के मुताबिक मेरा वक्त गुजर रहा है या नहीं उसकी तरफ तवज्जो रखना। तीसरे शाम हो जाने के बाद सोने से पहले गुजरे हुए पूरे दिन के हालात का मुहासबा करना, तो एक है मुशारता और एक है मुराकबा और एक है मुहासबा। सुबह में ऐसा ऐसा करेंगे, ऐसा ऐसा नहीं करेंगे, ये मुशारता। दिन तमाम ख्याल रखना कि जो मैंने तय कर रखा है उसी के मुताबिक कर रहा हूँ या नहीं, ये है मुराकबा। और सोने से पहले जायजा, जो तय करे थे वैसे ही करे या नहीं, इसे क्या कहते हैं? इस तरीके से रोजाना एक एक दो दो अमल दुरुस्त होते रहे और एक एक दो दो मनियात से परहेज का एहतमाम जारी रहा, तो इंशाल्लाह जल्दी जल्द जिंदगी में साले तब्दीली आएगी नहीं आएगी। तो मुराकबा क्या चीज है समझाने के लिए ये एक बात आपके सामने रखी गई थी और तमहीद में ये बात सुनाई गई थी कि मुख्तलिफ अहवाल की दुरुस्ती के लिए किसी एक मौजू किसी एक मजमून के बारे में बिलखसूस मुराकबा कराया जाता है। बात यह है कि जिससे मोहब्बत होती है उसका लिहाज सबसे ज्यादा शुरू हो जाता है, है ना? उसके मंशे को पूरा करना ये सबसे अहम बन जाता है, उसको नाराज करने से बचाना ये सबसे अहम बन जाता है। अब अगर हम ये चाहते हैं कि सबसे ज्यादा लिहाज मेरी अपनी जिंदगी में मेरे मौला ताला का आ जाए और सबसे ज्यादा लिहाज मेरी अपनी जिंदगी में अल्लाह रब्बुल आलमीन को नाराज करने वाले आमाल से बचने के सिलसिले में आ जाए, तो ऐसी सूरत में मुराकबा या मोहब्बत भी करना चाहिए। इससे बहुत से फायदे हैं। एक छोटी सी इबारत में आपको यहाँ सुना रहा हूँ, आप उसे जहन में रखें। साहिब शरीयत तरीकत ने लिखा है, मुराकबा मोहब्बत हक, यानी ये मुराकबा किया करे कि हक ताला को मुझसे मोहब्बत है और हक ताला मुझको चाहते हैं। कुरान पाक में आया है ना, युहिब्बुहुम वयुहिब्बूनहु, अल्लाह उनको चाहते हैं और वो अल्लाह को चाहते हैं। वो अल्लाह से मोहब्बत रखते हैं, अल्लाह उनसे मोहब्बत रखता है, वो अल्लाह से मोहब्बत रखते हैं। और ईमान तो मोहब्बत हकी का नाम है। अल्लज़ीन आमनु अशद्दु हुब्बन लिल्लाह, जो ईमान वाला होता है वो तो अल्लाह ही से सबसे ज्यादा मोहब्बत रखता है। ये मुराकबा किया करे कि अब ताला को मुझसे मोहब्बत है। हजरत राबिया बसरिया या राबिया अदबिया के बारे में किताबों में लिखा है कि वो रात के आखिर वक्त में उठती थी, इबादत करके दुआ मांगती थी, तो दुआ मांगते हुए यूं कहती थी कि अल्लाह आपकी उस मोहब्बत का वास्ता जो आपको मुझसे है, मेरे साथ में ये करम फरमाइए, वो करम फरमाइए, वो करम फरमाइए, ये दुआ करती थी। किसी ने सुन लिया है कि दुआ उल्टी तो नहीं कर रहे हैं, इनको यूं बोलना चाहिए, अल्लाह उस मोहब्बत की वजह से जो मुझको आपसे है बोलने के बजाय, वो यूं कह रही उस मोहब्बत की वजह से जो आपको मुझसे है, यूं मांग रहे। उनकी दुआ में यह था कि अल्लाह उस मोहब्बत की वजह से जो आपको मुझसे है, वो यूं कह रहे। सुनने वाला ये समझा कि शायद जुमला उलट दी, बोलना इनको ये चाहिए था उस मोहब्बत की वजह से जो मुझको आपसे है। उनसे पूछे कि ये क्या बोले जुमला, तुम उल्टा बोल दिए ना? तो उन्होंने कहा मैंने उल्टा नहीं बिल्कुल सीधा बोले हूँ। बोले वो कैसे? बोले अगर अल्लाह को मुझसे मोहब्बत ना होती तो सबको सुना के मेरे को अकेले को उठा के अपने दरबार में कहीं को खड़ा करता, मुझे उसने उठाया, बावजू बनाया, मुसल्ले पे खड़ा किया, उनकी याद में मशगूल किया। अगर अल्लाह को मुझसे मोहब्बत ना होती तो सबकी तरह मुझे भी सुना दे। उन्होंने मुझे अपनी याद में लगाया, इसका मतलब ये है कि वो मुझे चाहते हैं, वो मुझसे मोहब्बत करते हैं। और हकीकत भी ये है कि ईमान वाले से परवरदिगार आलम मोहब्बत रखते हैं। چنانچہ پروردگار عالم نے اسلام اور ایمان اور دین کی ناقدری کرنے والوں کو زجر و توبیخ اور تنبیہ کرتے ہوئے فرمایا کہ اگر یہ لوگ نہیں مانتے ہیں یا روگردانی کرتے ہیں فَسَوْفَ يَأْتِ اللَّهُ بِقَوْمٍ يُحِبُّهُمْ وَيُحِبُّونَ، اللہ ایک ایسی قوم بلائیں گے کہ اللہ ان سے محبت کرے گا اور وہ اللہ سے محبت کرے گا. مراقبہ محبت حق کرنا، یہ مراقبہ کیا کرے کہ حق تعالیٰ کو مجھ سے محبت ہے اور حق تعالیٰ مجھ کو چاہتے ہیں، یہ مراقبہ بے حد مفید ہے. وہ ادھر بیٹھ کے مسلسل سوچ، اس سے بندہ خواہ کیسی ہی مصیبت و پریشانی میں ہو مگر جہاں یہ مراقبہ کیا ساری پریشانی رفو چکر ہو جائے، سب پریشانی ختم ہو جائے. کیونکہ یہ یقین کرے گا کہ جب اللہ کو مجھ سے محبت ہے تو اس مصیبت میں ضرور میرا کچھ فائدہ ہی ہوگا. مومن کو تو کوئی سی مصیبت آئی تو فائدہ تو پکا ہے، سمجھو کوئی اس میں شک کی شبے کی گنجائش نہیں ہے. اس لیے کہ نبی رحمت صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا ہے کہ مومن کا حال تو ایسا ہے کہ اسے مصیبت بھی پہنچتی ہے تو فائدے میں ہی رہتا ہے، نقصان میں نہیں. کوئی کانٹا چبھا، سمجھو ون میں آنے کے بعد چھوٹے چھوٹے نئے نئے بچے بھی دکھ رہے ہیں، پاؤں میں کانٹا چبھ گیا، ذرا سی تکلیف ہوئی، چند سیکنڈوں کا رہی تکلیف ہو، پاؤں میں کانٹا کیا چبھا، نہ جان گئی نہ مال گیا کچھ بھی نہیں، ذرا چیونٹی کاٹے ریزا ہو گیا، بلکہ یوں سمجھ لیجیے چیونٹی کاٹی بجائے کانٹا چبھنے، کچھ بھی نہیں ہوتا، نہ زہر چڑھتا نہ کچھ نہ کیا، چیونٹی کاٹی، ذرا سی بے چینی آدمی میں پیدا ہو جائے، ذرا سی بے چینی کیا آئی، گناہ معاف ہو جاتا، گناہ معاف ہو جاتا. عجیب کرم ہے پروردگار کا ایمان والوں کے ساتھ میں، ان کی محبت کا معاملہ بڑا عجیب و غریب ہے. خالی جیب میں چیز نکالنے کے بعد گناہ تو تکلیف ہوئی تو ثواب ملتا، جیب میں کی چیز کبھی بھی ڈال لیتے آسانی سے نہیں ملتی، ڈھونڈنا پڑتا، ایک جیب میں نہیں ملی ذرا دوسرے جیب میں ہاتھ ڈالنا پڑتا، وہ ذرا سی کیا تکلیف ہوئی اسے ثواب ملتا، اجر ملتا ہے. ثواب اجر بولے تو کیا، آخرت میں چلنے والا سکہ، آخرت کے بازار میں چلنے والے سکے کو بولتے نیکی. ٹھوکر کھائے ٹھوکر کھا کے گرے سے، سیدھا جلدی جلدی تیز جا رہے تھے، ٹھوکر کھا کے گرے تو نگاہ زمین کے اوپر گئی، وہاں دیکھیں گے سب سونے کا چھلا پڑا ہوا، تو دیکھنے والوں نے بولا کہ یہ تو گرنا ٹھیک ہی چوہا، معمولی سامان لگا مگر ملی چیز 1200 کی، واہ. جن کو ٹھوکر نہیں لگی انہوں کیا بولیں گے، تیرے بجائے میرے کو تو بھی لگنا. تو معمولی سی تکلیف کے مقابلے میں ملنے والی جو نعمت ہے وہ بڑی ہے نا، سمجھ میں آنے کے واسطے ایک مثال میں نے دی آپ کو، ملا چھلا تو کس کا ہے اسے دے دو، صرف مجھے یہ بتلانا ہے کہ ایک ہے ٹھوکر اور ایک ہے اس پر ملنے والا چھلا، اسی طریقے سے ایک ہے پہنچنے والی معمولی سی مصیبت اور تکلیف اور اس پر ملنے والا اللہ کی طرف سے اجر اور انعام. تو اپنے کو پہنچنے والی چیز کو آپ ٹھوکر کا درجہ دیجیے مصیبت کو، اور ان کے پاس ملنے والی نعمت کو آپ سونا چاندی زیورات اور ہیرے اور جواہرات کی حیثیت میں تصور کیجئے، تو آپ کو سمجھ میں آئے گا کہ یہ جو مجھے مصیبت پہنچی اس میں میرے لیے فائدہ ہی ہے، نقصان کچھ نہیں ہے. کتنی راحت ہوگی بھائی، یہ ارشاد ہے نا نبی رحمت صلی اللہ علیہ وسلم کا، ان اصابته سراء شکر فهو خیر له وان اصابته ضراء صبر فهو خیر له. مومن کو اگر کوئی مصیبت لاحق ہوتی ہے اور وہ صبر کرتا ہے تو اس کے واسطے اجر ہے، خیر ہے، اور اگر اسے کوئی نعمت ملتی ہے تو شکر کرتا ہے اور وہ اس کے حق میں خیر ہوتا ہے، باعث اجر ہوتا ہے. ہر صورت میں فائدہ یہی مانو، اتنی تسلی ہو جائیں گی بھائی، کوئی نفسیاتی ڈاکٹر بھی اتنی تسلی نہیں دے سکتا، سائیکالوجسٹ یہ ہمارے بزرگوں کی تعلیم میں ایسی عجیب و غریب قسم کی تسلی کے سامان. کیا کہتے ہیں کہ یہ مراقبہ کیا کرو کہ حق تعالیٰ کو مجھ سے محبت ہے اور حق تعالیٰ مجھ کو چاہتے ہیں. یہ مراقبہ بے حد مفید ہے. اس سے بندہ کیسی ہی مصیبت و پریشانی میں ہو مگر جہاں یہ مراقبہ کیا ساری پریشانی رفو چکر ہو جائے, کیونکہ یہ یقین کرے گا کہ جب اللہ تعالیٰ کو مجھ سے محبت ہے تو اس مصیبت میں ضرور میرا کچھ فائدہ ہی ہوگا, ورنہ محبت میں محبوب کو کون تکلیف دیتا ہے. کئی ایک قسم کے مراقبات ہیں, ان میں سے یہ ایک تعلیم کی حیثیت سے آپ کے سامنے مراقبے کی حقیقت اور ماہیت کو بیان کرنے کے بعد پیش کیا گیا ہے. آئندہ کے مجالس میں انشاءاللہ حضر موقع جو بات مناسب فہم میں آئے گی سنائی جاتی رہے گی. اب تعالیٰ جل شانہ ہمارے اکابر کی ان تعلیمات پر عمل کرنے کی ہم سبوں کو توفیق عطا فرمائے. اس سے پہلے کہ دعا ہو یہ اعلان آپ ذہن میں رکھیں کہ کل صبح سے انشاءاللہ تعالیٰ اسی مسجد سے متصل بازو والے مکان میں دو روزہ سلسلے کا اجتماع ہے. اس میں حضرت صوفی صاحب رحمۃ اللہ علیہ کے صاحبزادہ گان اور آپ کے حضرت صوفی صاحب رحمۃ اللہ علیہ کے سلسلے سے تعلق رکھنے والے فیض یافتہ لوگوں کے ذریعے سے تعلیمات پیش کی جانے کا اہتمام کیا جا رہا ہے. فجر سے لے کر عشاء تک یہ سلسلہ چلتا ہے. ہفتہ کے دن بھی اور اتوار کے دن بھی انشاءاللہ بھی یہ سلسلہ چلے گا. ان احباب کو موقع ہو اس کو غنیمت سمجھیں, شرکت کرنے کی کوشش فرمائیں. خواتین کے لیے بھی دینی باتوں کے سننے کا نظم ہے, ان کو بھی آپ لا سکتے ہیں مگر اسی قید کے ساتھ ملائیے کہ وہ آ کر سن سکیں. کہیں ایسا نہ ہو کہ چھوٹے چھوٹے بچوں کے ساتھ میں رہ جانے کی وجہ سے نہ وہ سن سکیں نہ ان کی وجہ سے دوسرے آنے والی خواتین سن سکیں. اس کا نظام بنایا جائے. اگر اس طریقے سے خواتین کو بھی لانا چاہیں تو آپ حضرات اللہ سکتے ہیں. کل صبح سے انشاءاللہ العزیز وہ سلسلے اصلاحی مجالس کا سلسلہ چلے گا. اس سے پہلے کہ دعا ہو ایک چھوٹا سا کام اور بھی ہے, وہ یہ ہے کہ ہمارے مولانا عبد الحمید شاکر صاحب ایک اچھے مولانا صاحب ہیں اور دینی خدمات کا بڑا جذبہ رکھتے ہیں, خاص طور سے تعلیم تربیت درسیات وغیرہ کا ان کے اندر ایک خاص ذوق پایا جاتا ہے. کہیے کہ انہوں نے اس سے پہلے کتابیں لکھی ہیں جیسے بچوں کے لیے نورانی قاعدے کے طرز پر ایک انہوں نے قرآنی قاعدہ مرتب کیا اور زیادہ سے زیادہ اس میں تمرینات کو شامل کر کے یہ چاہا کہ جلد از جلد بچوں کو ناظر قرآن پاک سے حد کے ساتھ پڑھنا آ جائے. ایسے ہی انہوں نے اردو کا بھی کوئی قاعدہ مرتب کیا اور بچوں کے لیے وہ بھی مفید ثابت ہو رہا ہے. ایسے ہی یہ ایک اچھے اناؤنسر بھی رہے ہیں, تقریر وقریر بھی سلیقے طریقے کی کرتے ہیں, تو اسی ذوق کی وجہ سے انہوں نے ایک کتاب لکھی ہے. تقریر سیکھنے والے طلبہ وغیرہ کے لیے کافی مفید ہو سکتی ہے. اس کا نام ہے رہبر خطابت حصہ اول, یعنی بنیادی اہم ترین عناوین پر مختصر مختصر تقریروں کا یہ مجموعہ ہے جس کے بہت سارے اچھے اچھے عناوین ہیں. اس کتاب کا یہ رسم اجرا کرنے کے لیے یہاں ہماری اس مجلس میں اس کتاب کو لے کر آئے ہیں. یہ کتاب آپ حضرات ان سے حاصل کر سکتے ہیں. پتہ نہیں یہاں دستیاب ہو تو یہاں لے لیں یا ان سے رابطہ رکھیں اور حاصل فرمائیں. بالخصوص وہ طلبہ جو دینی مدارس کے ہیں یا تقریریں سیکھ رہے ہیں ان کے لیے اچھی چیز ہے. کوشش کیجئے کہ اس کو حاصل کر کے آپ استفادہ کریں. اب رسم اجرا میں ہوتا یہ ہے کہ وہ لکھنے والے صاحب کتاب اعلان کرنے والے کے ہاتھ میں دیتے ہیں, وہ صاحب ایسا بتا دیتے ہیں تعارف کے واسطے اور پھر اسے کسی ایک صاحب کو پیش کر دیتے ہیں. میں یہ چاہتا ہوں کہ اس کتاب کو خود مرتب کتاب کی خدمت میں پیش کروں. تشریف لا کے لے لیجیے. اللهم صل على سيدنا وشفينا وحبيبنا محمد وآله وأصحابه أجمعين. اللهم لك الحمد كله ولك الشكر كله. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا آت نفوسنا تقواها وزكيها أنت خير من زكاها أنت وليها وفقها يا الله اپنے کرم سے اپنے فضل سے ہم سب کو صفات ایمانی سے آراستہ فرما اے اللہ ہم سب کی بہترین تربیت فرما اے اللہ بڑے خطا کار ہیں بہت گناہگار ہیں اپنا کرم فرما دے مولا ہمیں اپنی محبت کے لیے اپنے اطاعت کے لیے اپنے دین کی خدمت کے لیے منتخب فرما دے اے الہ العالمین ہمارے نفوس کا تزکیہ فرما ہمارے دلوں میں اپنی محبت معرفت نصیب فرما اپنے انوار سے ہمارے قلوب منور فرما پورے دین پر چلنا ہمارے لیے سہل فرما ہمارے خاندانوں میں بندگی نصیب فرما اے اللہ قرآن سنت سے گہری وابستگی عطا فرما اے اللہ اس مذاکرے کو قبول فرما ہم سب تربیت کے محتاج ہیں مولا ہم سب خاندرون خالی ہیں ہم سب مولا آپ کے محتاج ہیں آپ کی عنایت آپ ہی کے فضل آپ کی کرم کی بھیک مانگ رہے ہیں اپنے کرم سے مولا ہمارے حال پر رحم فرما دے ہم سب کو اپنی معرفت سے نواز دے اپنی محبت سے نواز دے ہمارے نفوس کو پاک فرما دے رضائل سے پاک فرما اللہ نے عالیہ سے آراستہ فرما اے الہ العالمین اپنی یاد ہمارے دلوں میں جما دے اے اللہ اپنی یاد ہمارے قلوب میں جما دے اور ہمارے دلوں کے رخ کو آپ کی اپنے ذات عالی کی طرف پھیر دے اے الہ العالمین اپنے کرم سے دنیا کی آخرت کی بھلائیاں نصیب فرما ہمارے مسائل کو حل فرما پریشانیوں کو دور فرما ذمہ داریوں کو صحیح ڈھنگ سے ادا کرنے کا حوصلہ عطا فرما اپنے کرم سے ہماری دعاؤں کو قبول فرما وصلی وسلم وبارک علی سیدنا محمد